کریم بر محمد و آل محمد باواز بلند صلوات
اعوذ باللہ من الشیطان الرجیم بسم اللہ الرحمن الرحیم الحمد للہ رب العالمین والصلاة والسلام على اشرف الخلائق اجمعین سیدنا و سید الاولین والآخرین حبيبنا وحبيب إله العالمين إمام المرسلين وخاتم النبيين أبي القاسم المصطفى محمد وعلى أهل بيته الطيبين الطاهرين الهداة المهديين المعصومين المظلومين واللعنة الدائمة على أعداء الدين أجمعين أما بعد فقد قال الله تعالى عز اسمه في محكم كتابه ومتقن خطابه بسم الله الرحمن الرحيم الف لام ميم احسب الناس ان يتركوا ان يقولوا آمنا وهم لا يفتنون صدق الله العلي العظيم ایک طرف یہ علمی اور نظری مشکل ہے کہ معانی زیادہ ہیں الفاظ کم، دوسری طرف یہ عملی مشکل ہے کہ انسان مدام غرق ہے غفلتوں میں، انسان اللہ سبحانہ و تعالیٰ کی طرف ملتفت کب ہے، کہاں توجہ ہے اس کی اللہ کی طرف؟ اگر اللہ کی طرف توجہ ہو تب اس کے اسماء اور صفات اور افعال اور اس کی تجلیات سمجھ میں آئیں۔ آپ حساب کریں، شمار کریں، 24 گھنٹے میں کئے نفس اللہ کو یاد کرتے، کئے نفس اللہ کی طرف حقیقی توجہ ہوتی ہے۔ ہم تو گرفتار انا ہیں، ہم بندہ اللہ کہاں ہیں؟ انا، خودی، میں، ہم اور ہماری ضروریات، خدا کی قسم حقیقی توجہ خدا کی طرف کتنی ہے؟ کئے لمحہ، کئے آن، کئے سیکنڈ، کئے ثانیہ؟ اور جب توجہ ہی نہیں ہے اس طرف تو پھر اس کے اسماء کی تجلی ہم پر کیسے ہوگی؟ اس غفلت کے باوجود اگر اس کی رحمت ہمارے شامل حال ہے تو اندازہ کیجئے کہ رحمت امتنانیہ کی کیفیت کیا ہے، رحمت رحمانیہ کی کیفیت کیا ہے، وہ رحمت عامہ جو اللہ سبحانہ و تعالی نے اسم مبارک الرحمن میں رکھی ہے، کیا تموج ہے اس رحمت کا، کیا گہرائی ہے اس رحمت میں، کیا پہنائی ہے اس رحمت میں، کیا رفعت و بلندی ہے اس رحمت میں، کتنی گنجائش ہے اس رحمت میں، اس غفلت کے باوجود ہم پر اس کا کرم ہے۔ आज रोज विलादत हजरत इमाम हसन मुश्तबा अलैहि सलातो वसलाम। जब हम अल्लाह सुबहानहु व तआला के उन अस्मा की अजमत नहीं समझ सकते जो लफजी हैं, तो उन अस्मा की अजमत क्या समझ सकेंगे जो वजूदी हैं। लफ्ज की अजमत जो नहीं समझ सकता वो वजूद की अजमत क्या समझेगा। लफ्ज से जो इक्तिसाब फैज नहीं कर सकता वो वजूद से क्या इक्तिसाब फैज करेगा। हसन मुज्तबा, अरबी तहजीब व सकाफत की तारीख में लफ्ज हसन पहली बार जिसका नाम हुआ वो हसन इब्न अली है। उनसे पहले किसी का नाम हसन नहीं हुआ। ये दो नाम हसन और हुसैन दोनों की शान यही है। यानी ये मामूली बात नहीं है। हसन अरबी जबान का कलिमा है, हुसैन अरबी जबान का लफ्ज है, मगर हसन और हुसैन ये दोनों नाम किसी बच्चे के कभी नहीं रखे गए पहले। सबसे पहले जिसको जिसका ये नाम रखा गया वो फरजंद फातिमा, फरजंद अली, फरजंद रसूल, सिब्त अकबर, इमाम मुज्तबा हसन इब्न अली अलैहिस्सलाम। इमाम हसन और इमाम हुसैन इन दोनों हस्तियों का एक तारुफ ये भी है कि हसन कामिल तरीन मजहर इस्म मुबारक अर्रहमान हैं और हुसैन कामिल तरीन मजहर इस्म मुबारक अर्रहीम है। कि है इसका अपना इस्तिदलाल है। जो लोग इल्म इरफान नजरी में वारिद हैं वो समझते हैं कि मैं क्या अर्ज कर रहा हूं। आप इख्तिलाफ करें या इत्तेफाक करें, देखिए दुनिया में कुरान मजीद के अलावा कोई किताब ऐसी नहीं है जिससे मुकम्मल तौर पर इत्तेफाक किया जा सके। कोई सही किताब ऐसी नहीं है जिसमें ज़ईफ रिवायतें मौजूद ना हो। इस एतबार से जो किताबें उरफा ने लिखी हैं उसमें बहुत सी चीज़ें ज़ौकियात से मुतालिक हैं, बहुत सी चीज़ें बराहीन के साथ लिखी गई हैं। इबन अरबी मुहियुद्दीन अकबर इबन अरबी जो फ़लसफ़े वहदतुल वजूद के बानी हैं या शारह हैं, ये मौलाना रूम साहिब मसनवी या ख्वाजा फरीदुद्दीन अत्तार, ख्वाजा हाफिज़ हाफिज़ शिराज़ी यानी अदबी और शेरी हवालों से, उधर खालिस फ़न्नी और इल्मी हवालों से इब्ने अरबी और उसके बाद उनके शारहीन और साहिब मिसबाह मिसबाहुल उन्स इब्ने फन्नारी, इन हजरात ने जो अस्मा ए इलाहिया के इल्म पर काम किया है, इल्मुल अस्मा, और कदम ब कदम कलिमा ब कलिमा बराहीन के साथ गुफ्तगु की है। बराहीन भी कुरान हकीम से लाए हैं और या उन इरशादात पैगंबर सल्लल्लाहु अलैहि वालैहि वसल्लम से जो उन तक पहुंचे। तो सबसे पहले तो इल्मुल अस्मा के बाब में ये याद रखें कि अस्मा ए इलाहिया भी नाम मुतनाही हैं, कोई गिनती नहीं है। अल्लाह के कितने नाम हैं कोई गिनती नहीं है। کیوں؟ اس لیے کہ کل یوم ہوا فی شان، ہر روز اس کی ایک نئی شان ہے، ہر آن اس کی ایک نئی شان ہے، ہر ساعت اس کی ایک نئی شان ہے، ہر نئی شان کے ساتھ اس کا نیا اسم تخلیق ہوتا ہے، اس کا نیا اسم سامنے آتا ہے. یہ عرض کر چکا ہوں نا کہ اسماء کا تعین کچھ خصوصیتوں کو نظر میں رکھ کے ہوتا ہے. اللہ سبحانہ و تعالی کی ہر روز ایک نئی شان ہے، ہر آن ایک نئی شان ہے، تو گویا اس کی شان نامتناہی، لامتناہی، بے حد و بے نہایت، اسی طرح اس کے اسماء بے حد و بے نہایت. اللہ کے ناموں کی تعداد کوئی نہ گن سکا ہے نہ گن سکے گا، ممکن نہیں ہے. اب ان تمام اسماء کو کئی لحاظوں سے کئی قسموں میں تقسیم کیا گیا. وعلیکم السلام ورحمۃ اللہ. مثلاً اسماء جمالیہ، اسماء جلالیہ، مثلاً اسماء ذات، اسماء صفات، اسماء افعال. یہ سب جو تقسیمات ہیں یہ اپنے اپنے لحاظ سے ہیں، لیکن کوئی بھی اس میں جمالی ایسا نہیں ہے جس میں جلال پوشیدہ نہ ہو، اور کوئی بھی اس میں جلالی ایسا نہیں ہے جس میں جمال پوشیدہ نہ ہو. یہ شان وحدت ہے، یہ شان وحدت ہے. ہر اسم جلالی میں جمال پوشیدہ ہے، اور ہر اسم جمالی میں جلال پوشیدہ ہے. اور الفاظ کی سنخ سے، الفاظ کے قبیل سے جو اسماء ہیں ان میں بھی یہ شان ہے، لیکن جو وجودی اسماء ہیں ان میں بھی یہ شان ہے. میں مثال اس کی یوں دوں، اللہ سبحانہ و تعالی نے جو جو چیزیں بنائی ہیں ان سب میں ایک حسن ہے اور ان سب میں ایک ہیبت ہے، ایک ہیبت ہے، ایک رعب ہے، کہ جب وہ ہیبت کا پہلو آتا ہے تو انسان ایک طرح کے خوف میں مبتلا ہو جاتا ہے، ایک دہشت سی تاری ہو، مدھش ہو جاتا ہے انسان. روزمرہ کی مثال ہے، مجھے تو بہت اچھا لگتا ہے وہ سین، آپ سب کو اچھا لگتا ہوگا، دریا کا سین مجھے بہت پسند، موجے مارتا ہوا دریا، ٹھاٹھے مارتا ہوا دریا، دریا پانی، کیا جمال ہے اس میں، کیا حسن ہے، کیا کشش ہے، کیا جاذبیت ہے، لیکن ساتھ ہی کیا خوف ہے اس کا، کیا ہیبت ہے اس کی. دریا کی ہیبت ہے، خوف ہے، صرف اس خوف پر قابو وہ پا لیتے ہیں جو دریا میں غوطہ زنی کی عادت ڈال لیں. خوف ان کے دل میں بھی ہوتا ہے جو روزانہ غواصی کرتے ہیں، ان کا دل بھی بے خوف نہیں ہے، لیکن دریا کی موجوں سے مانوس ہو گئے ہیں. انہوں نے اپنے آپ کو دریا کی موجوں سے مانوس بنا لیا ہے، انس پیدا کر لیا ہے، اور اس کے لیے ہمت چاہیے، حوصلہ چاہیے، ریاضت چاہیے. جیسے دریا میں غواصی کے لیے، دریا سے دوستی کے لیے ہمت چاہیے، حوصلہ چاہیے، ریاضت چاہیے، ایسے ہی اسماء الہیہ سے مانوس ہونے کے لیے ہمت چاہیے، حوصلہ چاہیے، ریاضت چاہیے، محنت چاہیے. کسی ایک اسم الہی کے ساتھ بھی اس اسم سے مانوس تو ہوں، مانوس تو ہوں اس اسم سے. اسم اللہ کیا جمال ہے، اس میں और क्या जलाल है इसमें, इसमें अर्रहमान क्या जमाल है इसमें और क्या जलाल है इसमें, इसमें अर्रहमान का जलाल देखना है आपको, सूरह रहमान उठा के देखिए, सूरह मुबारक रहमान में बिस्मिल्लाहिर्रहमानिर्रहीम, अर्रहमान अल्लमल कुरान खलकल इंसान अल्लमहुल बयान, बात यहां से शुरू होती है। तो इसमें सब अताओं का जिक्र है ना, और बार बार यह आता है कि फबिअय्यि आलाए रब्बिकुमा तुकज्जिबान, अपने रब की कौन कौन सी निशानियों को झुटलाओगे। इसी सूरह अर्रहमान में जहन्नम का तज़किरा है कि नहीं है, दोज़ख का भी तज़किरा है, जहन्नम का भी तज़किरा है, इसके क्या मानी है। अब मेरा जुमला याद रखिएगा कि जहन्नम का वजूद भी तकाज़ाए रहमत इलाहिया है, असल वजूद रहमानियत का तकाजा है। यह अजाब उनके लिए है जो इसमें मुबारक अर रहमान की कदर ना कर सके, उनके लिए अजाब है। समझना दुश्वार है थोड़ा सा, ये मसाइल है मुश्किल पेचीदा, मगर अगर वो ज़ौक पैदा हो जाए तो फिर पेचीदगी खत्म हो जाती है, बातें शफाफ हो जाती है। जो इसमें मुबारक अर रहमान से मानूस ना हो सके, जो रहमानियत हक से मानूस ना हो सके, उनके लिए जहन्नम अजाब है। मगर वजूद जहन्नम तकाजाए इसमें अर रहमान है ना। अब मैं इसको एक अंदाज से वाजे करने की कोशिश करूं। देखिए तसव्वुर कीजिए, नऊज़ु बिल्लाह व नस्तजीरु बिल्लाह अजल्लकुमुल्लाह, खुदा किसी को ऐसी आजमाइशों में मुब्तला न फरमाए, किसी के दो बच्चे हों, एक बच्चा नहायत लायक ज़हीन फ़कीन मुहज़्ज़ब पढ़ा लिखा सलीकामंद, और एक बच्चा नऊज़ु बिल्लाह वो दीवाना हो गया, पागल हो गया, दीवाना। जब दीवाना हो गया, मजनून हो गया, तो उसे होश ही नहीं है, वो नजिस और पाक की तमीज नहीं रही उसमें। ये माँ दोनों को खाना देती है, एक बच्चा खाना लेके मेज कुर्सी पे बैठ के निफासत के साथ खाता है, वो जो दीवाना है वो बच्चा खाना लेता है और ले जाके जमीन में उंडेल देता है और वो मिट्टी में मिला मिला के खाता है। माँ को तकलीफ तो होगी लेकिन खाना देना कभी बंद नहीं करेगी। कभी बंद करेगी, ये कहेगी कि अब आज से हम खाना नहीं देंगे, कहेगी मगर देगी, डांटेगी फिर भी खाना देगी। और अगर वो बच्चा एक खास जगह गंदी है खराब है मगर वो उसी जगह बैठ के खाने का आदि हो गया है, तो ये माँ भी उसको वहीं खाना देना शुरू कर देगी। तवज्जो है, जन्नत और जहन्नम का यही किस्सा है, किसने किस तरीके से अपने ज़ौक को परवान चढ़ाया। जो खुश सलीका बंदे हैं अल्लाह के वो बहिश्त में जाएंगे, जो बद सलीका हैं उन्हें भी वो फना नहीं करेगा, नाबूद नहीं करेगा, उनके लायक ठिकाना बना दिया है, वो भी उसकी रहमानियत का तकाजा है। वो ठिकाना दोजख है, जहन्नम है। तो वजूद जहन्नम का, दोजख का वजूद इसमें मुबारक अर रहमान का तकाजा है। और नेकुकारों के लिए बहिश्त में अबदुल आबाद तक रहना इसमें मुबारक अर रहीम का तकाजा है। بہت عمیق بحث ہے. زندگی میں روزانہ ہر نفس اللہ کے اسماء کی تجلیاں ہوتی ہیں مگر ہم غافل ہیں, توجہ نہیں اللہ کی طرف, اصلاً قطعاً توجہ انسان کی اللہ کی طرف نہیں ہے. ذرا سی توجہ اگر اللہ کی طرف ہو, خدا کی قسم میں منبر سے عرض کر رہا ہوں, ماہ مبارک رمضان, ذرا سی توجہ اگر اللہ کی طرف ہو تو پھر دیکھیے کہ اس کا لطف خاص کس طرح زندگی میں انقلاب برپا کر دیتا ہے اور انسان کو کتنی بلندیوں سے آشنا کرتا ہے, کتنی بلندیوں سے آشنا کرتا ہے. جب انسان اس میں مبارک الرحمن اور الرحیم کے سلطان روح اسم جان اسم تک پہنچ جاتا ہے, اس اسم سے مانوس ہو جاتا ہے, اس اسم کا ملکہ پیدا کر لیتا ہے, تو پھر تمام اسماء الہیہ اس کے لیے آسان ہو جاتے ہیں. اگر ان دو اسماء پر, اسم الرحمن اور اسم الرحیم, ان دو اسماء پر اگر اس نے احاطہ پیدا کر لیا, غالباً احاطے کا لفظ یہاں بہت مناسب نہیں ہے, اگر ان دو اسماء سے اس نے انس پیدا کر لیا, ان دو اسماء کے سلطان سے اس نے انس پیدا کر لیا, تو بقیہ تمام اسماء کا ملکہ اسے حاصل ہو جاتا ہے اور اس کا نتیجہ یہ ہوتا ہے کہ وہ مادہ کائنات میں تصرف کرتا ہے, جو چاہتا ہے کر لے, مٹی کو سونا اور سونے کو مٹی, جو چاہے کر لے. یہ کہانی نہیں ہے, تاریخ کی آنکھوں نے دیکھا ہے کہ جنگ صفین کے لیے امیر المومنین علی ابن ابی طالب علیہ الصلوۃ والسلام روانہ ہو رہے ہیں, روانہ ہو رہے ہیں, اپنے گھوڑے پر بیٹھنا چاہ رہے ہیں, ایک پاؤں رکاب میں ہے, دوسرا پاؤں رکاب میں رکھنا چاہتے ہیں, قریب ایک شخص کھڑا ہوا ہے, اس نے کچھ گستاخی کی. جب اس نے گستاخی کی اور لوگ گھیرے ہوئے, حلقہ بنائے کھڑے ہیں, جیسے ہی اس نے گستاخی کی آپ نے کہا کہ کسی ولی حق, کسی مظہر کامل, کسی انسان کامل کی زبان سے خدا نہ کرے کسی کے حق میں بد دعا نکلے. آپ نے کہا کتے تو کیا بھونک رہا ہے, لوگوں نے دیکھا کہ وہ کتا بن چکا تھا اور اس کے منہ سے وہی آواز نکل رہی تھی جو کتے کی آواز ہوتی. ظاہر ہے قیامت برپا ہو گئی, بظاہر وہ کھلے ہوئے دشمنوں میں سے نہیں تھا, چنانچہ اس نے پھر اپنی اسی حالت میں حضرت سے تضرع و زاری کی, اس کے ظاہر ہے کہ لوگ بھی وہاں ہوں گے, حضرت نے اسے معاف فرمایا اور وہ پھر پلٹ کے انسانی شکل میں واپس آ گیا. اب لوگوں نے کہا علی, یہ قدرت رکھتے ہوئے آپ ہم سب کو لے جا رہے ہیں جنگ کرنے کے لیے, یہ کس لیے, جنگ کرنے کے لیے, آپ تو جو چاہیں کر سکتے ہیں. کہا خدا کی قسم جو چاہے کر سکتا ہوں, اللہ نے یہ کرم فرمایا ہے میرے حق میں, مگر میں احکام ظاہری کا پابند ہوں. اللہ اکبر, اللہ اکبر, اللہ اکبر. اتنا صبر کسی میں ہو تب علی کہلاتا ہے. کتنا صبر, توجہ ہے, قدرت کا اندازہ کیجئے, ताकत का अंदाजा कीजिए, तसर्रुफात का अंदाजा कीजिए, विलायत तकवीनिया का अंदाजा कीजिए। लोग कहते हैं विलायत तकवीनी मासूमीन के पास है या नहीं है? और तो और नजफ अशरफ में एक साहब तशरीफ लाए थे मुझसे बहस करने के लिए कि आप विलायत तकवीनिया के कायल हैं, फलां साहब तो कायल नहीं है। मासूमीन के पास विलायत तकवीनिया है, बेशक है, कोई शक नहीं है, कोई शुबा नहीं है, लेकिन अल्लाह ताकत देता है उसे जिसका जर्फ आजमा चुका हो। यही कैफियत इमाम हसन मुज्तबा अलैहि सलातु वस्सलाम। जनाब इमाम हसन मुज्तबा ने मिंबर से फरमाया कि अल्लाह ने मुझे ये ताकत दी है कि मैं चाहूं तो शाम को कूफा और कूफे को शाम से बदल दूं। मगर उसके बावजूद किस आजमाइश से गुजरे हैं इमाम हसन अलैहिस्सलाम। ये सीरतें हमारे और आपके लिए दर्स यहां है, दर्स यहां है। हमारे पास जरा सी ताकत हो जाए, जरा सी मामूली सी, देखिए आप में नहीं समाते हैं। ये इंसान की कम जर्फी है उमूमी, आप में नहीं समाते। किसी किस्म की सलाहियत पैदा हो जाए, हुनर पैदा हो जाए, लफाजी आ जाए तो लफ्जों का क्या बेजा इस्तेमाल शुरू कर देते हैं। लफ्जों का भी क्या बेजा इस्तेमाल शुरू कर देते हैं। वो जिनके पास मादा कायनात में तसर्रुफ की ताकत है, जो हैवान को इंसान और इंसान को हैवान बना सकते हैं, जो मर्द को औरत और औरत को मर्द बना सकते हैं, जो कूफे को शाम और शाम को कूफा बना सकते हैं, वो वाहरी अहकाम इलाहिया की कितनी पाबंदी करते हैं। जो कानून अल्लाह ने उमूमी सब के लिए बनाया है, वो खुसूसी दर्जा रखने के बावजूद इस खुसूसी कानून के साथ साथ चलते हैं। हमारे यहां तो कैफियत यह है ना कि इल्म इरफान और सैर सलूक वगैरह का जौक ही पैदा इसलिए करते हैं कि एकदम से कोई खुसूसी ताकत मिल जाए और शॉर्टकट मिल जाए कि शरीयत को पामाल कर सकें और आगे बढ़ सकें। यह जौक, छुपी हुई ख्वाहिश यह है कि हमें कोई ऐसी चीज मालूम हो जाए कि फिर नमाज पढ़ने की जरूरत न रह जाए, रोजा रखने की जरूरत न रह जाए, हज करने की जरूरत बाकी न रहे, ये पाबंदियां शरीयत की खत्म हो जाएं और बस जन्नत में भी हम पहुंच जाएं। आम तौर पर जो इरफान 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 का नारा आजकल लग रहा है, वो पीछे ये ख्वाहिश है कि हमें तकालीफ शरिया से मुस्तस्ना करार दे दिया जाए। आप देखिए मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहि वसल्लम, अली मुर्तजा, हजरत जहरा, इमाम हसन, इमाम हुसैन, ये सब ज़वात मुकद्दसा अस्माए इलाहिया हैं, मज़ाहिर अस्माए इलाहिया हैं। तमाम अस्मा अल्लाह के इनकी जात में अपनी तजल्लियां रखते हैं। ये चाहें तो इंसान को हैवान में बदल दें, एक खिताब में जिन्स बदल दें, मर्द को औरत, औरत को मर्द बना दें, लेकिन किस कदर। अल्लाहु अकबर, आज रोजे विलादत है लेकिन यहीं से आंखों से आंसू उबल पड़ते हैं। ऐसी शख्सियतों के हाथों में हथकड़ी डाल दी जाए और बर्दाश्त करें, पांव में बेड़ियां डाल दी जाएं और बर्दाश्त करें, हुकूमत से महरूम किया जाए और बर्दाश्त करें, सुलह करें। किससे सुलह? कोई मुकाबला है? الحسن مجتبی ابن زہرا ابن رسول کا اس ابن نامعلوم سے کوئی مقابلہ ہے؟ کوئی مقابلہ ہے؟ کوئی مقابلہ، کوئی موازنہ؟ صلح فرما رہے ہیں. اس میں درس ہمارے آپ کے لیے نہیں ہے کہ کتنے صبر کے ساتھ اس دنیا میں زندگی بسر کرنے کی ضرورت ہے، کتنا ریاض چاہیے، کتنا صبر چاہیے. ذرا سا صبر اللہ سبحانہ و تعالی کی خاطر اگر ہم کر لیں تو یقینا اللہ انعام میں ہمیں کمالات سے سرفراز فرماتا ہے. من جملہ ان کے یہ فرصت غنیمت جانیے کہ ماہ مبارک رمضان، یہ روزہ اس کا ایک نام صبر بھی ہے، قرآنی نام روزے کا صبر بھی ہے. اسی صبر میں اگر انسان کامیاب ہو جائے، یہ نقطہ میں پہلے بھی عرض کر چکا ہوں لیکن مجھے بےحد عزیز ہے، حدیث قدسی سے ماخوذ ہے کہ اس روزے کی فضیلت کا آپ اندازہ کریں کہ روزے کی فضیلت اور روزے کی تاثیر کیا ہے. پیغمبر اکرم صلی اللہ علیہ وآلہ وسلم فرماتے ہیں کہ حق سبحانہ و تعالیٰ نے فرمایا ہے کہ جو اس کی دو قرأتیں ہیں، جو قرأت عام طور پر اہل ظاہر پسند کرتے ہیں وہ پڑھ رہا ہوں. فرماتے ہیں الصوم لی، روزہ میرے لیے، وانا اجزی بہ، اور میں ہی اس کی جزا دوں گا. جو اہل معرفت ہیں وہ کہتے ہیں وانا اجزا بہ، میں خود اس کی جزا ہوں. روزہ میرے لیے، روزہ میرے لیے، ساری عبادتیں اس کے لیے. نماز کس کے لیے؟ اللہ کے لیے. حج کس کے لیے ہے؟ اللہ کے لیے. زکات و خمس کس کے لیے ہے؟ اللہ کے لیے. ساری عبادتیں اللہ کے لیے ہیں، تو پھر خصوصیت سے اس حدیث قدسی میں کیوں فرمایا گیا کہ الصوم لی، روزہ میرے لیے؟ اس کی وجہ یہ ہے، بہت ظاہر کوئی بہت پر اسرار بات نہیں ہے، بہت دشوار بات نہیں، ہر عمل میں کچھ نہ کچھ حظ نفس شامل ہو جاتا ہے. انسان کا نفس اس عمل سے لذت لیتا ہے، کچھ نہ کچھ اس میں ریا کا پہلو پیدا ہو سکتا ہے، کچھ نہ کچھ لوگوں سے داد مل سکتی ہے، کیا اچھی نماز پڑھتے ہیں، کیا اچھی قرت ہے ان کی، کیا خضوع و خشوع سے نماز پڑھتے ہیں، وغیرہ وغیرہ. نماز میں، روزے میں، نماز میں، حج میں، زکات و خمس میں، انسان خمس دیتا ہے خدا کے لیے مگر احسان کتنا جتاتا ہے؟ خمس تو دیتا ہے، خمس دینے کے بعد اس کی گردن کی جو کجی ہے دیکھنے سے تعلق رکھتی ہے. عمومی بات کر رہا ہوں میں، پرٹیکولر افراد کی نہیں. زکات دیتا ہے انسان لیکن غریبوں پہ احسان کتنا جتاتا ہے؟ جس کو دیتا ہے زکات اس کو کتنا حقیر سمجھتا ہے. تو ہر عبادت اللہ کے لیے کرتا ہے مگر اس میں کچھ حظ نفس شامل ہوتا ہے اور کچھ نہ کچھ ریا اور دوسرے پہلو پیدا ہو جاتے ہیں. الا صوم، حقیقت میں روزہ کوئی نہیں جانتا کہ آپ میں سے کون روزہ ہے اور نہیں ہے. یا آپ جانتے ہیں یا خدا جانتا. حقیقتاً روزہ کس نے رکھا ہے، کس نے نہیں رکھا ہے، یہ تو خدا جانے اور آپ جانے. چونکہ یہ ایک ایسی عبادت ہے، ایک تو یہ پہلو कि ये आपके और खुदा के दरमियान का मामला है, फिलवाके कोई गवाही नहीं दे सकता। नमाज गवाही दे सकते हैं, हमने देखा था नमाज पढ़ते हुए। रोजे पे कौन गवाही देगा कि हमने देखा था इन्हें रोजा रखते हुए? कोई नहीं गवाही दे सकता। एक ये पहलू, दूसरे ये पहलू के रोजे में करना कुछ नहीं है, नमाज में कुछ करना है, खड़ा होना है, पढ़ना है, झुकना है, सजदा करना है, हज में कुछ करना है, जकात और खौंस में कुछ देना है, रोजे में क्या करना है? कुछ नहीं करना है। खुदावंद आलम की खातिर जब कुछ न करने का इतना बड़ा सवाब है, तो उसके लिए कुछ करने का क्या सवाब होगा? ये जुमला कई बार कह चुका हूं, आप भी कई बार सुभान अल्लाह कर चुके हैं, मगर ये जुमला बार बार कहने से ताल्लुक रखता है। क्या करम इलाही है, क्या लुत्फ इलाही है, क्या फैजान इलाही है, क्या सखावत है उसकी, क्या जूद है उसका, क्या अता है उसकी। कुछ नहीं करना है, सिर्फ ये करना है कि सुबह से शाम तक नहीं खाना है, नहीं पीना है, जिन बातों से उसने मना कर दिया है वो बातें नहीं करनी है। कुछ खुदा के लिए कुछ न करना इतना बड़ा अजर रखता है कि वो कहता है मैं खुद उसकी जजा हूं। तो जब हम उसके लिए कुछ करेंगे तो कैसी जजा होगी? लेकिन हां, उसके लिए जब करेंगे, जब उसके लिए करेंगे तो उसमें नफ्स शामिल ना हो, हज नफ्स शामिल ना हो, रिया का कोई पहलू शामिल ना हो। अगर वाकई इस सब्र के साथ हम कुछ इबादत कर सकें और उसके इस्म, किसी एक इस्म की भी तजल्ली के खाहां हों, तो फिर देखिए कि इस दुनिया में भी क्या आजमतें अल्लाह अपने बंदों को अता फरमाता है। दो तीन फकरे अर्ज कर दूं तबर्रुकन व तयम्मुनन। इमाम हसन मुश्तबा अलैहि सलातो वस्सलाम, जिनके इल्म मुतालिक मैंने अभी गुजारिश की कि वो इस्म मुबारक अर्रहमान का मजहर कामिल है, और इमाम हुसैन इस्म मुबारक अर्रहीम का मजहर कामिल है। अमूमी सिफात के एतबार से कौन सी सिफत है जो हसन मुश्तबा में नहीं थी अलैहि सलातु वस्सलाम? मुख्तसर सी जिंदगी में भी कौन सी सिफत नहीं थी? आपकी शजाअत, आपकी इफ्फत, आपकी हिकमत, आपकी अदालत, आपका इल्म, आपकी खिताबत। जब अमीरुल मोमिनीन अली इब्न अबी तालिब अलैहि सलातु वस्सलाम जंग जमल के लिए मजबूर हुए और बसरे की तरफ रवाना हुए, तो कूफे से लोग नहीं पहुंच रहे थे हजरत के लश्कर में, और जो कूफे में एक साहब थे वो मुनाफिकत का रवैया रखते थे। तो जनाब अम्मार यासिर और इमाम हसन तशरीफ लाए कूफा। इमाम हसन की एक तकरीर ने कूफे में इनकलाब बर्पा कर दिया। सब के सब आमादा हो गए हजरत अली के साथ शिरकत के लिए। एक खुतबा हसन का, एक खुतबा, जुरात, बचपन से जुरात की यह कैफियत है, जब जिसे कहते हैं ना घुटनियों चलना। इमाम हसन की उम्र मुबारक एक साल या ऐसे ही कुछ है, एक साल से कुछ ज्यादा है। इस्लाम का सबसे बड़ा दुश्मन आया अमीरुल मोमिनीन अलैहिस्सलाम के पास और कहा, या अली, पैगंबर से मुझे कुछ और मुराआत दिला दो। आप जानते हैं मैं बहुत से नाम लेना नहीं चाहता हूं तकरीर में, फजा मुकद्दर हो जाती है। और आप हजरात से भी ये चाहता हूं बिला वजह नाम ना लिया करें। शीरीनी जिक्र मुस्तफ़ा और शीरीनी जिक्र अहले बैत मुस्तफ़ा के दरमियान किसी और नाम की गुंजाइश नहीं होती, लेकिन कभी इजहार वाकये के लिए मजबूर होना पड़ता है। तो ये जिसका नाम मैं ले रहा हूं, तारीख में इसे अबू सुफियान कहते हैं। इस शख्स ने यानी तारीख बशर के मकरूह तरीन नामों में से एक नाम है हर एतबार से, खुल्को खू हसब व नसब जाती किरदार नियतें अहदाफ मकासिद मकरूह तरीन अफराद में से एक फर्द। अब ये हजरत अली से कह रहा है कि या अली पैगंबर से हमें कुछ मुराद दिला दो। हजरत अली ने कहा बस जो मुआहिदा हो चुका हो चुका, इससे ज्यादा की कोई गुंजाइश नहीं। वहीं इमाम हसन खेलते हुए आए तो इस शख्स की शामत आई थी, इसने कहा हसन अपने नाना से कुछ हमारे लिए सिफारिश कर दो। हसन उठे आगे बढ़े उसकी नाक पकड़ के घुमाई और कहा कलिमा ला इलाहा इल्लल्लाह कह अभी मसला हल हो जाए। अल्लाह क्या सिनो साल है, कलिमा ला इलाहा इल्लल्लाह। हसन किस उम्र में कलिमा ला इलाहा इल्लल्लाह की बात कर रहे हैं, को पढ़वा रहे हो किससे? तवज्जो है शुरू से छोटे छोटे। तारीख ने हालांकि इन शख्सियतों के साथ बड़ा जुल्म किया, जुल्म ये किया कि बड़े बड़े वाकयात बस लिख दिए और जो सीरत जिंदगी है छोटे छोटे वाकये जिनसे इंसान के अखलाक का इजहार होता है, पता चलता है मिजाज का बातिन का सीरत का, उनको बयान बहुत कम किया है। फिर भी जो छोटे छोटे चंद वाकये मिल जाते हैं उससे अंदाजा होता है कि कितने अजीम किरदार के मालिक थे। हसन अलैहिस्सलाम घोड़े पे तशरीफ फरमाए चले जा रहे हैं, कुछ गुलाम अबीद उस जमाने में गुलाम स्लेव्स वो बैठे हुए जमीन में खाना खा रहे हैं, बैठकर जमीन पे बैठे हैं कुछ खा रहे हैं। उनकी बेचारों की पूंजी क्या, उन्होंने कहा इब्ने रसूल आइए बिस्मिल्लाह आप भी साथ दीजिए। फौरन सवारी रोकी उतरे उनके साथ जमीन पे बैठ गए, जो वो खा रहे थे उसमें से तनावुल फरमाया और उसके बाद फिर उठे कहा अब तुम सब चलो हमारे साथ हमारे दस्तरखान पे खाओ। और फिर जो कुछ आपके पास था सब उन गुलामों पर निसार कर दिया। लोगों ने कहा कि आपने बहुत अता किया, कहा हमने तो कुछ नहीं अता किया, इनके पास जो कुछ था इन्होंने सब कुछ दे दिया, हमारे पास तो इससे भी ज्यादा बहुत कुछ है, हमने कुछ नहीं अता किया। यह है हसन। परवरदिगार हमें और आपको तौफीक अता फरमाए कि हम इन मासूमीन के किरदार को समझ सकें, इनकी सीरत से इस्तेफादा कर सकें, इनके फैज से इस्तेफादा कर सकें, इनके जूद और इनकी सखा से हम अपने दामन को भर सकें, इनके इनकी हिदायत में दुनिया बसर करें, इनकी शफाअत से आखिरत हासिल करें। परवरदिगार अपने वली आखिर और इस्म आजम हजरत हुज्जत इब्ने हसन अल-अस्करी को इज़्ने ज़ुहूर अता फरमा। बिस्मिल्लाहिर रहमानिर रहीम اللهم كن لوليك الحجة ابن الحسن صلواتك عليه وعلى آبائه في هذه الساعة وفي كل ساعة وليا وحافظا وقائدا وناصرا ودليلا وعينا حتى تسكنه أرضك طوعا وتمتعه فيها طويلا।